Recording, sorry. الحمد لله وكفى وسلام على عباد الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اقترب للناس حسابهم وهم في غفلة معرضون ما يأتيهم من ذكر من ربهم محدث إلا استمعوه وهم يلعبون لاهية قلوبهم وأسر النجوى الذين ظلموا هل هذا إلا بشر مثلكم أفتأتون السحر وأنتم تبصرون إلى الآخرة سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا. تو پچھلی کلاس میں ہم نے سورہ مریم ختم کرنے کے بعد سورۃ الانبیاء شروع کر لی تھی پڑھنی. شروع کی 10 آیات کا ترجمہ پڑھ لیا تھا اور خلاصہ تفسیر ہم نے کچھ پڑھ لیا تھا. تو خلاصہ تفسیر جو کہ حضرت مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ کی بیان القرآن سے مولانا مفتی محمد شفیع رحمۃ اللہ علیہ نے اپنی معارف القرآن میں لی ہے. تو فرماتے ہیں حضرت تھانوی رحمۃ اللہ علیہ کہ یہ جو اللہ تعالیٰ نے فرمایا کہ وہ خوب سننے والا ہے نا, وَهُوَ السَّمِيعُ الْعَلِيمُ, ٹھیک ہے, یعنی بات کیا چل رہی تھی کہ یہ جو کافر ہیں نبی علیہ الصلوۃ والسلام کا انکار کرنے والے, نبی علیہ الصلوۃ والسلام کی بات کی تصدیق نہیں کرنے والے, آپ کی بات کا انکار کرنے والے, یہ ہوتے ہیں کافر. تو یہ لوگ غفلت کے اندر پڑے ہوئے ہیں, اعراض کر رہے ہیں. دے آر اوائڈنگ دا ٹاپک, دے آر اوائڈنگ دا سبجیکٹ, غفلت معرضون, ہے نا, یہ اصل مسئلے کو اوائڈ کر رہے ہیں, اجتناب کر رہے ہیں, پہلو تہی کر رہے ہیں, حالانکہ ان کے حساب کا وقت قریب آ رہا ہے. ایوری منٹ, ایوری مومنٹ ہماری قیامت قریب آ رہی ہے, اور روز آخرت والی قیامت تو بعد کی بات ہے, ہماری موت قریب آ رہی ہے. ما یاتیہم من ذکر من ربہم, اور آگے فرمایا تھا کہ نہیں آتی ان کے پاس کوئی بھی نئی نصیحت ان کے رب کی طرف سے, سوائے اس کے کہ یہ غور سے سنتے تو ہیں اس کو لیکن کھیل کود میں لگے رہتے ہیں, یعنی اس کو مانتے نہیں ہیں, اس کے اوپر عمل نہیں کرتے, بس سن لیتے ہیں. لاہیتن قلوبہم, ان کے قلوب تو غفلت کھیل میں پڑے ہوئے ہیں, غفلت میں پڑے ہوئے ہیں. لاہیہ جیسے لہو و لعب ہوتا ہے, تو لعب تو کھیل کو کہتے ہیں اور لہو جو ہے وہ غفلت کو کہتے ہیں. ایسے کھیل دین اسلام کے اندر جائز نہیں ہے کہ جن کھیلوں سے کوئی دینی دنیاوی فائدہ نہ ہوتا ہو. دینی دنیاوی فائدہ, دینی فائدہ تو مطلب کہ جیسے جہاد کے لیے تیاری کر رہے ہیں آپ, اس کھیل کے ذریعے سے تیر اندازی, نیزہ بازی, پھینک کر مارنے والی جو چیزیں ہوتی ہیں, جو کھیل ہوتے ہیں, جیسے جیبلن تھرو ہے, جیسے آرچنگ ہے, ٹھیک ہے, یعنی تیر اندازی, تو اس سے دین کا فائدہ ہے. دنیا کا فائدہ کیا, مطلب صحت کا فائدہ ہو کہ آپ جو ہیں وہ تیر انداز یعنی تیراکی کر رہے ہیں, تیراکی سوئمنگ کر رہے ہیں, تو سوئمنگ مردوں کے لیے سوئمنگ, تو اس سے جو ہے وہ انسان کی صحت جو ہوتی ہے وہ اچھی ہوتی ہے, اور لڑکیوں کے لیے بھی اس طرح کے کھیل جو ہے جن سے کہ ان کی صحت پہ کوئی اچھا اثر پڑ رہا ہو, اچھا فائدہ ہو رہا ہو, یہ دنیاوی فائدہ ہے. تو جن کھیلوں سے دینی دنیاوی فائدہ کچھ نہ ہو رہا ہو, وہ کھیل ہمارے دین میں پسند نہیں کیے گئے. اور آج کل ہم جس کھیل کے اندر لگے ہوئے ہیں, پوری کی پوری انڈیا اور مسلم کی قوم, انڈیا اور پاکستان کی قوم, اس کھیل سے نہ دنیاوی نہ دینی فائدہ ہے, نہ دنیاوی فائدہ ہے, نہ دینی فائدہ ہے نہ دنیاوی فائدہ ہے. بیوقوفوں کی طرح ہی طریقے سے کھڑے رہتے ہیں اور تھوڑا سا ادھر سے ادھر بھاگ لیتے ہیں بس, اور وقت کتنا زیادہ برباد ہوتا ہے اور مال کتنا زیادہ برباد ہوتا ہے. تو اس کھیل میں تو لگایا گیا ہے خاص کر برباد کرنے کے لیے, اس کھیل میں, کرکٹ کی بات کر رہا ہوں, اس کھیل میں تو لگایا گیا ہے. تو لاہیتن قلوبہم, ان کے قلوب تو غفلت کے اندر پڑے ہوئے ہیں. وأسروا النجوى، اور وہ چھپ چھپ کر کے آپس میں سرگوشیاں کر رہے ہیں، الذین ظلموا، وہ لوگ جنہوں نے ظلم کیا، کہ یہ تو تمہارے جیسا ایک بشر ہے، بس نبی علیہ الصلوۃ والسلام کے بارے میں کہہ رہے ہیں، یہ تو تمہارے جیسا ایک بس آدمی ہے، کیا تم اس کے سحر کے اندر، اس کے جادو کے اندر پھنسے جا رہے ہو؟ کیا مطلب، یہ جادوگر ہے، یہ تمہارے اوپر جادو کر رہا ہے، تم اس کے جادو میں پھنسے جا رہے ہو، حالانکہ تم دیکھ بھی رہے ہو کہ یہ کیا کر رہا ہے، اور تم کیسے آنکھوں سے دیکھ رہے ہو اس پورے کے پورے معاملے کو. تو اللہ تعالیٰ نے نبی علیہ السلام کو فرمایا کہ آپ جواب دیں. تو نبی علیہ السلام نے جواب دیا، قالا ربی یعلم القول فی السماء، تم جو یہ سرگوشیاں کرتے پھر رہے ہو نا، تم سمجھتے ہو کہ میرے رب کو پتا نہیں چلے گا، بے شک مجھے پتا نہیں چلے گا. یعنی نبی جو ہوتے ہیں وہ عالم الغیب نہیں ہوتے، نبی کو ہر جگہ کی آواز نہیں آتی سوائے اس آواز کی جو اللہ تعالیٰ نبی تک پہنچا دے، اور آواز نہیں آتی نبی کو. تو رب جو ہے وہ یعلم، میرا رب یعلم القول فی السماء والارض، آسمان و زمین کی ہر بات کو، چاہے وہ زور سے کہی گئی ہو، چاہے وہ آہستہ سے کہی گئی ہو، چاہے وہ لوگوں کی جھرمٹ میں کہی گئی ہو، چاہے وہ دل میں کہی گئی ہو، میرا رب ہر بات کو سنتا ہے، ہر قول کو سنتا ہے. یہاں پہ آواز کا ذکر نہیں کیا، قول کا ذکر کیا، قول تو دل کا بھی قول ہو سکتا ہے. وہ السمیع العلیم، وہ ہر چیز سننے والا اور ہر چیز جاننے والا ہے، تم اس کو نہیں دھوکہ دے سکتے. تم سب کو دھوکہ دے سکتے ہو، حتیٰ کہ ولیوں کو بھی دھوکہ دے سکتے ہو، تم نبیوں کو بھی دھوکہ دے سکتے ہو. نبی کو بھی دھوکہ دیا جا سکتا ہے، جیسے کہ لوگوں نے دھوکہ دیا، پھر بعد میں نبی علیہ السلام کو اللہ تعالیٰ نے خبر دلوائی. تم ولیوں کو دھوکہ دے سکتے ہو، تم نبیوں کو دھوکہ دے سکتے ہو، تم اللہ کو دھوکہ نہیں دے سکتے. وہو السمیع العلیم. بل قالوا اضغاث احلام بل افتراه بل هو شاعر. تو اب یہاں سے ہم پڑھ رہے تھے کہ سو تمہارے نفال کفیہ کو بھی جانتا ہے اور تم کو خوب صدا دے گا. یعنی جاننے کا مطلب خالی نہیں ہے کہ بس جیسے کہ کہتے ہیں نا اردو میں بیٹھا تماشا دیکھ رہا ہے اور کچھ کر نہیں سکتا، نہیں، تمہیں خوب صدا دے گا اس کے اوپر. اور انہوں نے کلام حق کو صرف جادو کہنے پر اکتفا نہیں کیا، بلکہ یوں بھی کہا کہ یہ قرآن پریشان خیالات ہے. اضغاث احلام، احلام خواب کے لیے بھی استعمال کیا جاتا ہے، اور حضرت نے یہاں پر خیالات، ٹھیک ہے، یعنی جو وسوسے دماغ میں چل رہے ہوتے ہیں، خیالات چل رہے ہوتے ہیں، بس پریشان، یعنی ڈسپرسڈ، کبھی کوئی خیال آ رہا ہے، کبھی کوئی خیال آ رہا ہے، کبھی جو ہے وہ کس چیز کے بارے میں بات کرنا شروع کر دیتے ہیں، کبھی کسی چیز کے بارے میں بات کرنا شروع کر دیتے ہیں. تو ان کو پریشان خیالات کہتے ہیں. یعنی ایک نعوذ باللہ، گویا کہ نبی علیہ السلام کی جو باتیں ہیں وہ کنسسٹنٹ نہیں ہیں، کبھی کچھ کبھی کچھ، حالانکہ کنسسٹنٹ تو تھیں، اس سے زیادہ کنسسٹنٹ تو کوئی بات ہو ہی نہیں سکتی، لیکن یہ بالکل سطحی نظر سے دیکھ رہے ہوتے تھے نا. تو اچھا، ایک دم سے جو ہے وہ کسی پرانے قوم کی بات شروع کر دی، پھر ایک دم سے جو ہے وہ جنت کی بات شروع کر دی، پھر ایک دم سے جو ہے وہ جہنم کی بات شروع کر دی، پھر ایک دم سے جو ہے وہ بدل کر کے جو ہے وہ نعمتوں کی بات شروع کر دی، پھر ایک دم سے جو ہے وہ عذاب کی بات شروع کر دی، ہے نا. تو یہ اس طریقے سے دیکھتے تھے، سطحی نگاہ سے دیکھتے تھے، سپرفیشل. تو ان کو لگتا تھا یہ بالکل بکھری ہوئی قسم کی باتیں، کبھی کچھ کبھی کچھ کبھی کچھ. تو ان لوگوں نے کہا یہ تو اغواث و احلامن ہے. کافروں نے کہا کہ واقعی میں دلکش بھی نہیں، یعنی یہ تو کوئی اٹریکٹیو بھی چیزیں نہیں ہیں، حالانکہ ان سے اس سے زیادہ اٹریکٹیو تو ان کے لیے کوئی تھا نہیں، لیکن جھوٹ بولتے تھے، جھوٹ بولتے تھے، ٹھیک ہے نا. جو دل میں ہوتا ہے نا وہ زبان سے نہیں کہتے تھے، جو زبان سے کہتے تھے وہ دل میں نہیں ہوتا تھا، جھوٹ بولتے تھے کہ یہ تو یعنی کوئی اٹریکٹیو چیز بھی نہیں ہے، دلکش چیز بھی نہیں ہے، بلکہ اس سے بڑھ کر یہ ہے کہ انہوں نے، یعنی پیغمبر نے، اس کو قصداً و اختیاراً اپنے دل سے تراش لیا ہے. یعنی نبی علیہ السلام کے اوپر یہ الزام لگاتے تھے کہ یہ تو افتراء ہو، انہوں نے تو جھوٹ افتراء کر لیا ہے، گڑھ لیا ہے جھوٹ کو. اور خواب کے خیالات میں تو انسان قدر بے اختیار اور معذور اور مبتلا اشتباہ بھی ہو سکتا ہے. یعنی خواب تو چلو، پھر ایک بندہ خواب دیکھتا ہے تو خواب میں تو ایسی بکھری بکھری چیزیں آتی رہتی ہیں، ہمارے خواب میں بھی کبھی کہیں پہنچے ہوئے ہوتے ہیں، کبھی کہیں پہنچے ہوئے ہوتے ہیں، ہے نا. تو خواب کے لیے تو پھر بھی بندہ معذور سمجھا جاتا ہے کہ ہاں جی اس نے جان بوجھ کے کوئی غلط کام نہیں کیا، بس خواب آ گیا اس کو. لیکن نہیں، یہ نبی علیہ السلام کے اوپر صرف خواب کی تہمت نہیں لگاتے تھے کہ یہ خواب بیان کر رہے ہیں، بلکہ کہ یہ تو جان بوجھ کر جیتے جاگتے ہوش و حواس کے اندر جھوٹ گڑ رہے ہیں. نبی علیہ الصلوۃ والسلام کو جتنی فزیکل اور سائیکولوجیکل اذیت دی گئی نا, یہ کوئی تصور نہیں کر سکتا اس کی. تو یہ جو یہ سائیکولوجیکل اذیت, اس طرح کی باتیں کرنا, اور دور کے لوگ نہیں, دور پار کے الگ قبیلوں کے لوگ نہیں, اپنے قریبی ترین رشتہ دار, دوست, احباب, پاس پڑوس کے لوگ, جو کہ کچھ دن پہلے تک نبی علیہ السلام کی اتنی عزت کیا کرتے تھے, صادق کہتے تھے, امین کہتے تھے, امانتیں رکھوایا کرتے تھے, سب سے زیادہ عزت والا پورے مکہ مکرمہ کے اندر نبی علیہ السلام کو مانتے تھے, ان لوگوں نے یہ باتیں کہنی شروع کریں. تو بے اختیار اور معذور اور مبتلا اجتباع بھی ہو سکتا ہے. اور یہ افترا کچھ قرآنی کے ساتھ خاص نہیں, بلکہ یہ تو ایک شاعر شخص ہے, یعنی پھر نبی علیہ السلام کو شاعر بھی کہنا شروع کر دیا. ان کی تمام باتیں ایسی ہی تراشیدہ اور خیالی ہوتی ہیں, جیسے کہ شعرا جو ہیں نا وہ مبالغہ آمیزی اور تخیلاتی باتیں جو ہیں وہ شعر کی شکل میں کہتے ہیں نا, تو ان یہ بھی اسی طریقے سے تراشیدہ اور خیالی باتیں کر رہے ہیں. خلاصہ یہ کہ رسول نہیں ہیں اور بڑے مدعی رسالت کے, یعنی رسول نہیں ہیں اور بس رسالت کے مدعی ہیں, دعویٰ کرنے والے ہیں. ٹھیک ہے, اس کے اوپر اس حدیث کے کو ایک بات یاد آئی, جب اسی طرح کی کسی تفسیر کلاس کے اندر سورہ مدثر پڑھائی تھی, تو وہاں پر عجیب مفتی شفیع رحمۃ اللہ علیہ نے ایک واقعہ لکھا تھا نبی علیہ السلام کی دشمنی کے بارے میں نا. تو ابو جہل تو سب جانتے ہی ہیں کتنا بڑا, سب سے بڑا دشمن تھا نبی علیہ السلام کا, اور اس کا ایک دوست تھا ولید بن مغیرہ, یہ بھی بہت بڑا دشمن تھا اور ابو جہل کا دوست تھا. تو ایک دن نا ابو جہل ولید بن مغیرہ کے پاس آیا, بڑا غمگین, اور ایسی صورت بنا کر کے اس نے ولید سے کہا کہ جیسے کہ ولید کو غصہ آ جائے نا ایسی بات کری. ولید نے اس کو دیکھ کر کے کہا کہ بھائی تم کیوں غمگین کیوں بنے ہوئے ہو, اس طرح سے اداس الو بن کے کیوں آئے ہو میرے پاس؟ تو ابو جہل نے اس سے کہا ولید سے کہ غمگین میں کیوں نہ ہوں, یہ سارے باہم نا چندہ کر کے تمہیں مال دیتے ہیں کہ تم تو اب بوڑھے ہو گئے, اس لیے تمہاری مدد کرنی چاہیے. ولید بڑا امیر کبیر انسان تھا, تو ابو جہل نے نا ولید کو یعنی غصہ دلانے کے لیے ایسی بات کری کہ تم تو بوڑھے ہو گئے ہو, اب لوگ تمہاری مدد کے لیے چندہ کیا کرتے ہیں. مگر اب ان کو یہ معلوم ہوا ہے کہ تم جو ہو نا محمد صلی اللہ علیہ وسلم اور ابن ابی قحافہ, یعنی ابو بکر صدیق رضی اللہ عنہ کو ابن ابی قحافہ, کیونکہ ان کے باپ کا نام ابی قحافہ, ابو قحافہ تھا, تو تم جو ہے نا وہ اب ابو بکر اور محمد صلی اللہ علیہ وسلم کے پاس جاتے ہو تاکہ تمہیں کچھ کھانے پینے کو مل جائے, اور ان کی خوشامد میں نا تم ان کے کلام کی تحسین و تعریف کرتے ہو. ٹھیک ہے, یعنی ابو جہل نے بس اس طرح سے نا پرووکیٹو, جیسے کہتے ہیں نا پرووک کرنے کے لیے اس طرح کی باتیں کریں ولید کے سامنے نا, تاکہ ولید کو جو ہے وہ بہت غصہ آ جائے. ایسے بیوقوف لوگ ہوتے ہیں, ایسی انہی باتوں سے جو ہے وہ غصہ کھانا شروع ہو جاتے ہیں. تو ولید بن مغیرہ نے یہ بات کہی نا, نے یہ بات سنی ابو جہل سے کہ وہ چندہ لوگ چندہ کر کے اس کو کھانا کھلاتے ہیں, اور یہ تو اب جو ہے نبی علیہ السلام کے پاس اور ابو بکر صدیق اللہ عنہ کے پاس مالی امداد دینے کے لیے جاتا ہے. تو ولید بن مغیرہ کے غصے کی انتہا نہیں رہی, اور اس کے نتیجے میں اس پر اپنے تکبر و تعلی کا جنون سوار ہو گیا. کہنے لگا, یعنی کہ وہ تو اپنے آپ کو بہت بڑا سمجھتا تھا, اور ابو جہل نے اس طرح کی بات کہی کہ لوگ تو آج کل تمہارے بارے میں یہ باتیں کر رہے ہیں, تو اس کو نا اب اپنے پوزیشن کی فکر ہو گئی, اپنے مقام کی فکر ہو گئی کہ لوگ اچھا میرے بارے میں اس غلط فہمی کا شکار ہے. تو کہنے لگا کہ میں تو محمد صلی اللہ علیہ وسلم اور ان کے ساتھیوں کے میں ان کے ٹکڑوں کا محتاج ہوں, لوگ یہ سمجھتے ہیں میرے بارے میں, کیا ان کو میرے مال کی کثرت کا پتہ نہیں ہے کہ کتنا زیادہ مال میرے پاس موجود ہے؟ پھر کہنے لگا قسم ہے لات اور عزہ کی, جو ان کے دو بڑے بڑے بت تھے, کہ میں اس کا ہرگز محتاج نہیں. ٹھیک ہے, یہ ولید نے ابو جہل کو کہا. اس کے بعد ولید کہنے لگا کہ تم لوگ البتہ جو یہ کہتے ہو نا کہ محمد صلی اللہ علیہ وسلم مجنون ہے, مجنون کہتے ہیں جس کے اوپر جن سوار ہو گیا. ٹھیک ہے, تو جن جب کسی پہ سوار ہو جاتا ہے نا, یعنی جس کو قابو میں لے لیتا ہے جن اپنے, تو پھر وہ بہکی بہکی حرکتیں کرنے لگتا ہے. تو یہ لوگ نا نبی علیہ الصلوۃ والسلام کو مجنون بھی کہتے تھے. تو ولید کہنے لگا ابو جہل سے کہ تم لوگ جو یہ کہتے ہو نا کہ محمد صلی اللہ علیہ وسلم مجنون ہے, یہ بات ایسی غلط ہے, اس کا کوئی یقین کر ہی نہیں سکتا, کیونکہ کیا تم نے ان سے کبھی کوئی مجنونانہ کام ہوتے ہوئے دیکھا ہے؟ तो अबू जहल ने कहा कि हाँ वाकई तुम सही कह रहे हो, ला वल्लाही वाकई मैंने कभी उनसे जुनून वाला काम होता है वो तो देखे ही नहीं। देखिए मजनून जैसे पागल दीवाना जिस किस्म के आपने देखा होगा सड़कों के ऊपर कभी नजर आते होंगे पाकिस्तान इंडिया में, तो जाहिर है कोई और ऐसा प्रोसेस नहीं है उनको पकड़ करके जो है वो हॉस्पिटल में एडमिट कराने का, तो सड़कों पर नजर आते रहते हैं। तो अबू जहल ने कहा नहीं वाकई मैंने तो कभी ऐसा काम नहीं देखा उनसे होते हुए। फिर वलीद ने कहा कि तुम लोग उनको शायर कहते हो, क्या तुमने उनको कभी शेर कहते हुए सुना है? ठीक है, तो अबू जहल ने उस पर भी यही कहा ला वल्लाही, क्या मतलब कि अरब जो थे ना ये तो बहुत बड़े अपने जुबान के माहिर थे और ये तो बहुत ज्यादा शायरी किया करते थे, यानी कोई बात करनी हो तो नसर में करने की बजाय नज़म में कर देते थे। ठीक है ना, जैसे आज आपने अगर देखा हो कभी आपने सोच सकता है कोई शायरी करता हो या जिन जो लोग शायरी करते हैं हम हैरान रह जाते हैं कि जो बात हम आम जुबान के अंदर अदा नहीं कर पाते वो उसको शेर की जुबान में अदा कर देते हैं। हम हैरान होते हैं कि कैसे जो है वो ये बातें इनके जहन में आती हैं, कैसे ये काफिये बनाते हैं, कैसे जो है वो अपने मिसरे कह जाते हैं। लेकिन अल्लाह ताला ने ना कुछ लोगों के दिमाग को बनाया ही ऐसे है कि दे थिंक, उनकी सोच ही शायराना होती है, उनकी जुबान से जो अल्फाज निकलते हैं ना वो शेर की शक्ल में निकलते हैं, वो उनके लिए एक नेचुरल बात होती है, उनको शेर बनाना नहीं पड़ता। हम अगर शायरी करने के लिए बैठ जाएं, अगर हम बॉर्न शायर नहीं हैं और हम चाहें कि जी किसी बात को ना हम शायरी के अंदाज में कहें, हम दिन रात लगे रहेंगे, हम नहीं बना सकेंगे कोई अच्छा शेर जिसको पढ़ करके लोगों को मजा आए, है ना, हम नहीं बना सकेंगे, बड़ी मुश्किल से कोई टेढ़ा तिरछा किस्म का कोई शेर बना देंगे भाई। लेकिन जो शायर होते हैं इनको मेहनत नहीं करनी पड़ती, इनके ऊपर तो आमद होती है, आमद है ना, सुना है ना आमद होती है शायर शायर साहब के पास। तो यही मामला जो है ना अरबों का था कि ये तो यानी तबीयी तौर पर शेर व शायरी किया करते थे, तो इनको पता था कि शेर व शायरी क्या होती है, इस वजह से कुरान के बारे में ये जानते थे कि ये शेर व शायरी नहीं है, इसके अंदर तो काफी ही नहीं मिलते। थोड़ा सा जो आखिर में हमें लगता है ना, हमें तो कुछ अरबी जुबान का पता नहीं है ना, तो हम अरबी जुबान में थोड़ा सा जो जो आराब वगैरह मिल जाते हैं ना दो आयतों के दरमियान, तो हम समझते हैं कि ये शायरी है। नहीं, ये शायरी नहीं है, अरबी जुबान की शायरी ऐसी होती नहीं है। ठीक है, तो इस वजह से इनको पता था कि ये शायरी नहीं है, तो फिर भी ये लोग नबी अलैहिस्सलाम को शायर कहते थे ना। तो वलीद ने जो कि एक्सपर्ट था अपनी जुबान का और अबू जहल भी एक्सपर्ट था अरबी जुबान का, तो वलीद ने अबू जहल से कहा कि भाई तुम्हें पता है कि ये शायरी कोई थोड़ी है। तो अबू जहल ने इस बात को भी एग्री कर लिया कि हाँ वाकई तुम सही कह रहे हो, ये शायरी कोई थोड़ी करते हैं। फिर वलीद ने कहा कि तुम लोग इनको कज़्ज़ाब कहते हो, यानी झूठा, बहुत ज्यादा झूठा कहते हो, तो भाई मुझे बताओ कि तुमने उम्र भर में कभी उनकी किसी बात को झूठा पाया है? ये वलीद कह रहा है अबू जहल को। इस पर भी अबू जहल को यही इकरार करना पड़ा, ला वल्लाही, यानी कसम कैसे खाते हैं ना अरबी जुबान, अरबी 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 लोग ला वल्लाही करके कसम खाते हैं, नहीं अल्लाह की कसम नहीं, ऐसा नहीं है, मैंने कभी भी उनको झूठ बोलते हुए नहीं देखा। ठीक है, तो कज़्ज़ाब की भी नफी हो गई, शायर की भी नफी हो गई, मजनून की भी नफी हो गई। फिर वलीद ने कहा कि तुम लोग इनको काहिन कहते हो, काहिन वो लोग हुआ करते थे कि जो कि जिनों के साथ ना ताल्लुक बनाते थे और वो बड़े गंदे संदे रहते थे और अजीब गलीज किस्म की और बेहयाई किस्म के काम किया करते थे ताकि जिन उनसे उनके साथ आकर के ना ताल्लुक बनाए, ठीक है, और दोस्तियां बना लें इनके साथ, ऐसे लोग काहिन कहलाते थे। और फिर ये जिनों से ना चीजें पूछ पूछ करके लोगों को ना फ्यूचर के हालात बताते थे और लोगों को जो है वो उनकी बीमारियों का इलाज बताते थे और मसलों का हल बताते थे। ठीक है, झूठ बहुत ज्यादातर इनकी बातें झूठ होती थी, थोड़ी बहुत सच हो जाती थी इनकी बातें, तो ऐसे लोगों को काहिन कहते थे। तो वलीद ने कहा कि तुम लोग इनको काहिन कहते हो, तो क्या तुमने कभी उनके ऐसे हालात और कलिमात देखे सुने हैं जो काहिनों के हुआ करते हैं? हम काहिनों की बातों को अच्छी तरह पहचानते हैं, उनका कलाम यानी नबी अलैहिस्सलाम का, मोहम्मद का कलाम कहानत नहीं हो सकता। ठीक है, यानी जो काहिनों के कलाम होता है इनका कलाम तो वो है ही नहीं बिल्कुल भी। इस पर भी अबू जहल को यही इकरार करना पड़ा, ला वल्लाही वाकई ये तो काहिन नहीं है, अल्लाह की कसम ये काहिन नहीं है। ठीक है, बल्कि पूरे कुरैश में रसूल सल्लल्लाहु अलैहि वसल्लम सादिक और अमीन के लकब से मारूफ थे। अब अबू जहल ना अपने इन सब बहतानों से तो दस्तबदार हो गया कि ये अबू जहल सबसे आगे होता था नबी सल्लल्लाहु अलैहि वसल्लम को मजनून कहने में और झूठा कहने में और शायर कहने में और काहिन कहने में। ठीक है, तो इसको जो है वो विड्रॉ करना पड़ा अपने इन सारे बातों से वलीद के कहने के ऊपर ना। पहले तो इसने वलीद को गुस्सा दिलाने की कोशिश करी लेकिन वलीद उल्टा इसके ऊपर चढ़ गया। ठीक है, तो अब ना अबू जहल को फिक्र पड़ी कि आखिर फिर क्या कह करके लोगों को इस्लाम से रोका जाए। इसलिए खुद वलीद ही को मुखातिब कह के करके कहने लगा कि भाई वलीद तुम ही बताओ कि फिर उनको क्या कहा जाए ताकि लोग इनकी बातें ना सुना करें। इस पर उसने पहले तो अपने दिल में सोचा, यानी वलीद ने पहले तो सोचा, फिर अबू जहल की तरफ नजर उठाई, फिर मुंह बसोरा जिससे नफरत का इजहार हो। ये सूरह मुद्दसर की आयात में ऐसे अल्फाज हैं वलीद के बारे में जिसको के हजरत ने तशरी में लिखा है, मुंह बसोरा और फिर आखिर में कहने लगा कि इनको यानी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मजनून शायर काहिन कज़्ज़ाब तो कुछ नहीं कहा जा सकता, हाँ उनको साहिर कहो तो बात चल जाएगी, जादूगर कहो ना तो तुम्हारी बात चल जाएगी। ये कमबख्त खूब जानता था कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम साहिर भी नहीं है और ना आपके कलाम को साहिरों का कलाम कहा जा सकता है, मगर उसने बात बनाने की ये सूरत तजवीज की। यानी किस बुनियाद पर साहिर कहें, वो बुनियाद इसने ये बनाई कि आपके कलाम के आसार भी ऐसे ही होते हैं जैसे साहिरों के, जैसे जादूगरों के, क्योंकि जैसे जादूगर अपने अमल से मियां बीवी भाई भाई में तफरका और नफरत डाल देते थे, है ना, सुना होगा आपने वो हारूत और मारूत जो जिनका जिक्र सूरह बकरा के अंदर है कुरान मजीद में, वो आते थे जादू सिखाते थे लोगों को। उस जादू से क्या होता था, बैनल मरई वजौजी, मर्द और औरत के दरमियान तफरका पड़ जाता था। ठीक है, ये आजमाइश के लिए अल्लाह ताला ने उस कौम की बाबुल के लोगों की आजमाइश के लिए फरिश्तों को भेजा था, वो बता दिया करते थे कि ये जादू जो है ना इससे ये होता है, तुम करना नहीं इसको। ठीक है, बहरहाल वो इसकी बड़ी तफसील है कैसा क्यों हुआ था, मारुफुल कुरान के अंदर ही जाकर के आप पढ़ सकती हैं अगर चाहें तो। बहरहाल तो जादू का ये असर होता है कि मियाँ बीवी के दरमियान तफरका पड़ जाए, बाप बेटे के दरमियान, भाई भाई के दरमियान तफरका पड़ जाए। ठीक है, माज अल्लाह आपके कलाम का भी यही असर है, नबी अलैहिस्सलाम सलाम के कलाम यानी कुरान का भी यही असर है कि जो ईमान ले आता है अपने काफिर माँ बाप और अजीजों से मुतनफर हो जाता है। जो ईमान ले आता है वो अपने काफिर माँ बाप और अजीजों से मुतनफर हो जाता है। क्या मतलब मुतनफर, कहते हैं नफरत करने वाले को। अजीजों से मुतनफर हो जाता है क्या मतलब क्या है, इसका मतलब ये नहीं है कि उनकी जात से नफरत करना शुरू हो जाता है, बल्कि इसका मतलब यह है कि उनके आमाल से नफरत करना शुरू हो जाता है, उनके अकायद से नफरत करना शुरू हो जाता है। ठीक है, और जात के साथ नफरत नहीं करता, क्या मतलब कि उनकी जात की फिक्र में लग जाता है कि ये भी मुसलमान हो जाएं, ये भी नबी अलैहिस्सलाम के ऊपर ईमान ले आएं, कुफ्र और शिर्क को ये भी छोड़ दें ताकि इनकी भी दुनिया इज्जत वाली बन जाए और आखिरत में जहन्नुम के अजाब से बच जाए। अगर नफरत हो जाए किसी से ना तो आप उसकी खैरख्वाही नहीं चाहते, फिर नफरत की तारीफ यह है कि आप जिससे नफरत करें आप उसके खैरख्वाह नहीं हो सकते। ठीक है, जबकि ये लोग खैरख्वाह होते थे अपने माँ बाप के, वो भी कन्वर्ट हो जाएं, वो भी मुसलमान हो जाएं, राइट, तो फिर मुतनफर की क्या तशरीह की जाएगी कि ये अपने माँ बाप से मुतनफर हो जाते थे, क्या तशरीह की जाएगी कि ये उनके अकायद और आमाल से नफरत करना शुरू हो जाते थे। क्या हम ऐसा करते हैं, हम दीनदार बन जाते हैं लेकिन जो गुनाह के काम या बदअकीदे की जो जो बातें हमारे हमारे माँ बाप कर रहे होते हैं या हमारे भाई बहन या हमारे जो भी करीबी दोस्त रिश्तेदार कॉलीग्स, राइट, हम क्या उनके इन आमाल से नफरत कर रहे होते हैं। हम तो किसी से नफरत करते हैं तो अपनी जाती बगुस की वजह से, और ऐसी नफरत करते हैं कि उसके लिए खैरख्वाही खत्म हो जाती है हमारे अंदर, राइट, नफरत हमारी ये होती है। तो हमारा ईमान कहाँ पर है? हम किस किस ईमान की बात करते हैं, किस दीनदारी की बात करते हैं कि हम तो जी बड़े दीनदार हैं, हम तो बड़े अच्छे हैं। ठीक है, हमें ना तो बुरे अमाल से नफरत होती है, ना हमें जो है वो किसी की जात के बारे में ऐसी खैर ख्वाही होती है कि उसको जो है उसके अमाल से किसी तरीके से निकाल लें। राइट, हम तो लगे रहते हैं अपनी दोस्तियों के अंदर, है ना। ज्यादा से ज्यादा क्या होता है, जैसे कि सवाल भी आया था किसी का, जब इस आदमी से मैसेज किया था ना कि हकीकी दीन, सही दीन के ऊपर अमल करना, वजीफों वाले दीन पे अमल नहीं करना। अल्लाह ताला की तरफ से जो दीन के समरात, समरात कहते हैं फल, फ्रूट्स, दुनिया में दीन पर अमल करने के जो फ्रूट्स मिलते हैं ना दुनिया में, वो जाहिरी दीन के ऊपर अमल करने से नहीं मिलते, बल्कि वो हकीकी दीन के ऊपर अमल करने से मिलते हैं। हकीकी दीन क्या होता है कि जिसके अंदर अल्लाह के हुक्मों की पाबंदी करने की कोशिश की जाए, अल्लाह के हुक्मों को सबसे ज्यादा अहमियत दी जाए। ठीक है, यानी फराइज, इनको सबसे ज्यादा अहमियत दी जाए, ना कि नफिलों को अहमियत दी जाए ज्यादा और फराइज को कम अहमियत दी जा रही हो, ये नहीं होता हकीकी दीन। ये सही दीन नहीं है। ठीक है, तो उसमें इस हाजिर ने लिख दिया था कि वजीफों वाला दीन। तो किसी ने पूछा जी कि वजीफों वाला दीन क्या होता है, तो एक तो चीज आप लोगों को भेज दी थी, ठीक है ना, थोड़ी सी तफसील सुन लें वजीफों वाला दीन से क्या मुराद है इस हाजिर की, कि फराइज के ऊपर तवज्जो ना हो, या हो तो कम। ठीक है ना, आधा फर्ज किया आधा फर्ज ना किया, कोई फर्ज है अल्लाह ताला की तरफ से उसको फर्ज मानने से इनकार कर दिया। खवातीन की क्लास है, मर्दों की क्लास तो नहीं है, वहां पर मर्दों की क्लास होती है तो मर्दों वाली बात करते हैं, खवातीन की क्लास है तो खवातीन के ऊपर जो पहला फर्ज आता है, पहला फर्ज पता है क्या है, वो पर्दा है, पर्दा। मुफ्ती शफी रहमतुल्लाह अलैह की तफसीर मारुफुल कुरान जिल्द नंबर 7 सूरह अहजाब, सूरह अहजाब की तफसीर में अहकामुल हिजाब है, अहकामुल हिजाब, वो हर औरत के लिए पढ़ना जरूरी है, क्योंकि औरत के ऊपर पर्दा फर्ज है और उस पर्दे की हकीकत क्या है, करना क्या है, कैसे करना है, क्या नहीं करना है, क्या करना है, ये मालूम हुए बगैर औरत कैसे सही तरह से पर्दा कर सकती है। तो ये तो लाजमी इल्म है जो कि हर औरत को मालूम होना जरूरी है, जो भी बालिग हो गई है, क्योंकि उसके ऊपर पर्दा फर्ज हो जाता है। इसके बारे में ये नहीं कह सकते कि नहीं ये तो यानी बड़े तफसीली उलूम है और हर एक के ऊपर तफसीली उलूम हासिल करना को थोड़ी जरूरी है, हर एक को आलिमा बनना को थोड़ी जरूरी है। नहीं, ये आलिमा वाला इल्म नहीं है, ये फर्ज वाला इल्म है, इसको इल्मुल हाल कहते हैं। तो जिस तरीके से नमाज सीखना फर्ज है ना, क्योंकि उसके बगैर आप नमाज पढ़ नहीं सकते, राइट, तो सीखते हैं ना सब, कारी साहब के पास बच्चों को 6 साल की उम्र में बिठा देते हैं जी नमाज पढ़ना सीखें, तो क्या पर्दा करना फर्ज नहीं है औरत के ऊपर? तो पर्दा कैसे करना है उसका इल्म हासिल करना फर्ज नहीं हुआ? ऐसे बगैर इल्म हासिल किए हुए पर्दा करना शुरू हो जाएंगे? नहीं, नहीं कर सकते बगैर इल्म हासिल किए हुए पर्दा। देखा देखी में जो है वो एक चादर ओढ़ ली तो उससे पर्दा कोई थोड़ी हो जाता है। कहाँ ओढ़नी है, कैसे ओढ़नी है, कितनी ओढ़नी है, किस सिचुएशन के अंदर पर्दा कैसे करना है, ये चीजें इल्म हासिल किए बगैर नहीं समझ में आती। तो आप सब के सब जो हैं वो पर्दे का इल्म हासिल करें, ये फर्ज है आपके ऊपर, फराइज का इल्म भी फर्ज होता है। ठीक है, तो पर्दा कर नहीं रहे और दे धनाधन वजीफे पे वजीफे पड़े जा रहे हैं, पड़े जा रहे हैं, पड़े जा रहे हैं। ठीक है ना, तो वजीफों वाले दीन का एक तो पहलू ये होता है कि फराइज पूरे करने की तरफ ध्यान नहीं और वजीफे पढ़ने के ऊपर बहुत ज्यादा ध्यान। और इसका दूसरा पहलू क्या होता है, इसका दूसरा पहलू वो होता है जो कि आपको भेजा था कि भाई जब फराइज नहीं कर रहे होते हैं ना, तो फराइज का ना करना यानी पर्दे का ना करना, नमाज का ना पढ़ना, रोजे का ना अदा करना, ज़कात का अदा ना करना, रोजे का ना रखना, ठीक है, जब इंसान फराइज छोड़ता है तो यही गुनाह कबीरा होता है। और क्या होता है गुनाह कबीरा? सिर्फ किसी को थप्पड़ मारना गुनाह कबीरा होता है? किसी को जो है वो गाली दे देना गुनाह कबीरा होता है, नमाज छोड़ना गुनाह कबीरा नहीं होता, बेपर्दा रहना गुनाह कबीरा नहीं होता। जब भी इंसान फर्ज छोड़ता है वो गुनाह कबीरा का मुर्तकिब हो रहा होता है। और गुनाह कबीरा के बारे में अल्लाह ताला का उसूल है कुरान अजीम शान के अंदर, मैं यअमल सुअई युज्जा बिही, जो भी गुनाह करेगा वो उसकी जजा, जजा से मुराद लड्डू नहीं, सजा, वो उसकी सजा पाएगा, सजा के बगैर रह नहीं सकता, गुनाह की सजा मिले बगैर बंदा रह नहीं सकता, ये हो ही नहीं सकता कि गुनाह की सजा ना मिले। तो जब फर्ज छोड़ते हैं तो सजा मिलती है, अब जब सजा मिलती है ना तो करना क्या चाहिए था कि जो फर्ज छोड़ा है जिसकी वजह से सजा मिल रही है तौबा करें और उस फर्ज को पूरा करना शुरू कर दें। लेकिन करते क्या है, वजीफों की तलाश, वजीफों की दौड़, बता दें जी क्या पढ़ना चाहिए, पढ़ने को कुछ बता दें, पढ़ने को दे दें या पढ़ के फूंक दें, पढ़ के दम करके दे दें, है ना, वही वजीफों के पीछे भाग दौड़। कभी मंजिल पढ़े चले जा रहे हैं तो जी वो मंजिल पढ़े, मुसीबत दूर हो जाए मंजिल पढ़ो मंजिल पढ़ो मंजिल पढ़ो, ऐसे नफ्सियाती मरीज हो गए मंजिल के बारे में। किसी को कह दो ना कि भाई आप खुदा की बंदी, आप जरा नमाज रोजा और तहारत और पर्दे के ऊपर आप इल्म हासिल करें, मंजिल पढ़ती रहती है, टाइम ही नहीं मिलता आपके पास, आपके पास टाइम ही नहीं बचता कि आप जो है वो फराइज का इल्म हासिल करें, तो फिर ना शुरू में छोड़ देती हैं मंजिल पढ़ना ना, और फर्ज का इल्म हासिल करने में लग जाती है, थोड़े दिन में ना दो तीन दिन में तबीयत खराब होनी शुरू हो जाती है, ओहो मैंने मंजिल नहीं पढ़ी है मेरी तबीयत बिगड़ रही है, मंजिल नहीं पड़ी ना तो इस वजह से तबीयत बिगड़ रही है फिर। ये मंजिल पढ़ने की वजह ना पढ़ने की वजह से तबीयत नहीं बिगड़ रही होती, ये शैतान तबीयत बिगाड़ रहा होता है, ये शैतान तबीयत बिगाड़ रहा होता है कि तुम मंजिल में लगी रहो, मत छोड़ना मंजिल को, मत छोड़ना मंजिल को, इल्म हासिल करने में लग जाओगी तो मेरा काम खराब हो जाएगा, तुम मेरे हाथों से निकल जाओगी, पढ़ती रहो मंजिल, मंजिल पढ़ो, तुम्हारी तबीयत खराब करूंगा वरना मैं। ऐसे नफ्सियाती मरीज हो जाती हैं वो, औरतों में बहुत ज्यादा है, ये मर्दों में भी है, आजकल तो मर्द भी औरत बने फिर रहे ना, तो जाहिर सी बात है पर मर्दों की हालतें यही होंगी। ठीक है, नफ्सियाती मरीज, ये सिर्फ एक साइकोलॉजिकल इलनेस है ये, और कुछ नहीं है ये। ठीक है, तो ये होता है वजीफों वाला दीन, यानी जब हालात अच्छे हैं ना तो भी वजीफे, राइट, हालात अच्छे हैं तो भी वजीफे, और हालात बुरे हो गए तो और वजीफे। अब समझ में आ गया वजीफा वाला दीन क्या होता है, ये शरीयत वाला दीन नहीं है, ये नबी अलैहिस्सलाम वाला दीन नहीं है। ठीक है ना, नबी अलैहिस्सलाम वाला दीन है फराइज पहले और वजायफ बाद में, असल चीज तो फराइज से होनी है, वजीफों से नहीं होनी है। ठीक है, वजीफों से सवाब मिलना है लेकिन फराइज पूरे होंगे तब मिलेगा, वरना नहीं मिलेगा, वरना नहीं मिलेगा। इसके ऊपर बहुत तफसील के साथ हमारे मशायख ने लिखा भी है और हम उसको बहुत बहुत तफसील के साथ उसके ऊपर बात भी कर चुके हैं, समझा भी चुके हैं क्लासेस के अंदर भी और बयानात के अंदर भी। तो बाप ये इसने कहा जी कि इनके कलाम को सुनकर के तो अपने रिश्तेदारों के खिलाफ हो जाते हैं, हमारी बात नहीं मानते, इनकी बात मान, मतलब क्या मतलब खिलाफ हो जाते हैं, ये जो लोग मुसलमान होते थे तो अब उनको अल्लाह की आवाज तो आनी शुरू नहीं हो जाती थी कि अब अल्लाह की मान करके चलना शुरू हो गए, है ना, ये क्या ख्याल है। उमर रज़ी अल्लाह जब मुसलमान हुए, उस्मान गनी रज़ी अल्लाह जब मुसलमान हुए तो क्या अल्लाह की आवाज आनी शुरू हो गई उनको कि अब जो है वो मम्मा डैडी की बात नहीं सुन रहे हैं बल्कि अल्लाह की बात सुन रहे हैं। किसकी आवाज आनी शुरू हुई, नबी अलैहिस्सलाम की आवाज आनी शुरू हुई, नबी अलैहिस्सलाम की बात सुननी शुरू करती है ना, नबी अलैहिस्सलाम से क्या करना है क्या नहीं करना पूछ करके जिंदगी गुजारनी। अब मम्मी डैडी की तो बात रह गई ना, फिर उसके बाद मम्मी डैडी ने तो चाहते थे कि नहीं भाई तुम हमारे मर्जी से काम करो, ठीक है, और ये जो है वो नबी अलैहिस्सलाम से पूछ करके काम किया करते थे, ठीक है ना। तो अब मम्मी डैडी ने खुश होना है, इसके बाद फिर लड्डू खिलाने हैं अम्मा अब्बा ने, उसके बाद भाई बहन ने, उसके बाद नहीं दुश्मन हो जाते थे, फिर उसके बाद फिर जुबानी तौर पर भी टॉर्चर कर रहे हैं और फिजिकल टॉर्चर भी कर रहे हैं और क्या क्या कुछ नहीं किया गया सहाबा के साथ। किस वजह से, अल्लाह की मानने की वजह से नहीं, نبی علیہ الصلوۃ والسلام کی بات ماننے کی وجہ سے، نبی علیہ الصلوۃ والسلام کی بات ماننے کی وجہ سے ٹارچر کیا گیا ان کو، ہے نا. سیرت پڑھنی ضروری ہے، سیرت پڑھے بغیر یہ باتیں سمجھ میں نہیں آتی. تو یہ ایک واقعہ تھا، یہ جو نبی علیہ الصلوۃ والسلام کی لوگ شاعر اور اس قسم کی باتیں کر رہے تھے اس کے بارے میں سیرت کے باب سے. تو آگے فرماتے ہیں کہ جی یہ جو کافر ہے نا، یہ کہنے لگے فلیاتنا بآیتن کما ارسل الاولون، کہ ان کو چاہیے کہ ہمارے پاس کوئی نشانی لے کر کے آئے جیسے کہ پچھلے نبی نشانیاں لے کر کے آئے تھے. نبیوں کو مانتے تھے یہ لوگ، کی نہیں مانتے تھے لیکن کو تو مانتے تھے نا، ٹھیک ہے. جیسے کہ آج کل جو ہے وہ بڑے بڑے جو مولانا طارق جمیل کو تو ہر کوئی مانتا ہے، کوئی ہے جو آج مولانا طارق جمیل کو نہیں مانتا ہو پاکستان کے اندر، ہے نا. چاہے وہ ایکٹریس ہو، رقاصہ ہو، چاہے وہ میوزیشین ہو، سب مولانا طارق جمیل کو مانتے ہیں، ہے نا. مولانا طارق جمیل سے کبھی بات ہوئی نہیں، مولانا طارق جمیل سے کچھ پوچھ سکتے ہیں نہیں، ہے نا. لیکن جو اپنے محلے کے عالم ہیں یا جو جن سے جو ہے وہ پوچھنا چاہیے تھا، پوچھ کے چلنا چاہیے تھا، ہے نا، تو نہیں نہیں جی وہ مولانا طارق جمیل جیسی باتیں کرو گے تب تمہاری بات مانیں گے، ورنہ تو ہم تمہاری بات نہیں مانیں گے. وہ دیکھو وہ جس طرح سے بات کرتے ہیں نا، وہ ایک اللہ کی نشانی ہے، ہے نا. مولانا طارق جمیل جو ہے وہ اللہ کی نشانی ہے، تم بھی اللہ کی نشانی بن جاؤ، ہم تمہاری بات مانیں گے. جب تک تم نشانی بنو گے ہم تمہاری بات نہیں مانیں گے. بالکل وہی بات، بالکل وہی بات وہ کافر کیا کرتے تھے. یعنی پچھلے انبیاء کو مانتے تھے اور جو سامنے ہوتا تھا اس کو نہیں مانتے تھے، جو آج کر رہے ہیں ہم، ٹھیک ہے. ہمارا معاملہ تو بس یہی ہے نا کہ جی ہمارے پچھلے جو ہے نا وہ وہی ہیں جو کہ آپ کو ٹی وی پہ نظر آتے ہیں، یوٹیوب کے اوپر، یا وہ ہمارے پچھلے انبیاء ہیں کی طرح ہیں. انبیاء تو خیر نہیں ہیں لیکن انبیاء کی طرح ہیں وہ ہمارے، ٹھیک ہے. تو ان کو چاہیے کہ ایسی کوئی بڑی نشانی لائیں جیسا پہلے لوگ رسول بنائے گئے نا وہ لے کر کے آئے، اور بڑے بڑے معجزات ظاہر کیے، تو اس وقت ہم ان کو بھی رسول مانیں اور ایمان لائیں. اور یہ کہنا بھی ایک بہانہ تھا، ورنہ انبیاء سابقین کو بھی نہیں مانتے تھے. اب تعالیٰ جواب میں فرماتے ہیں کیا مطلب انبیاء سابقین کو نہیں مانتے تھے. یہاں پر کو جو ہے وہ کی پڑھا جائے گا، انبیاء سابقین کی نہیں مانتے تھے. کو تو مانتے تھے، ابراہیم علیہ السلام کو نہیں مانتے تھے، 100% مانتے تھے ابراہیم علیہ السلام کو. جب ہی تو نبی علیہ السلام نے ان کے سامنے یہ بات بھی رکھی کہ جو تم جن کو مانتے ہو ابراہیم، کیا ابراہیم جو ہے انہوں نے کبھی شرک کیا تھا؟ ان کو پتا تھا کہ ابراہیم علیہ السلام نے کبھی شرک نہیں کیا تھا، اسماعیل علیہ السلام نے کبھی شرک نہیں کیا تھا، ٹھیک ہے. تو جب نبی علیہ السلام ایسی بات کرتے تھے نا تو اس وقت جو ہے وہ چپ اور اوائڈ کرنا، ادھر ادھر پتلی گلی سے نکلنے کی کوشش کرتے تھے، ٹھیک ہے. تو انبیاء سابقین کو نہیں مانتے کا مطلب یہ کہ انبیاء سابقین کی نہیں مانتے تھے. اب تعالیٰ جواب میں فرماتے ہیں کہ ان سے پہلے کوئی بستی والے جن کو ہم نے ہلاک کیا ہے باوجود ان کے فرمائشی معجزات ظاہر ہو جانے کے ایمان نہیں لائے، سو کیا یہ لوگ ان معجزات کے ظاہر ہونے پر ایمان لے آئیں گے؟ ٹھیک ہے، یعنی جنہوں نے بھی بڑے معجزے کی ڈیمانڈ کری نا پچھلی اقوام کے اندر، تو وہ ڈیمانڈ انہوں نے کری کیوں؟ بدنیتی کے ساتھ کری، ٹھیک ہے نا. اور جب معجزہ ظاہر ہو گیا تو ان کی نیت ظاہر ہو گئی کہ انہوں نے عمل تو کرنا نہیں تھا، بات تو مانی پھر بھی نہیں تھی، پھر اس کے بعد جو ہے نا ان کے لیے عذاب کا فیصلہ ہو جاتا تھا. تو وہی بات فرما رہے ہیں، اللہ تعالیٰ خود فرما رہے ہیں کہ وہ لوگ جو ہے وہ جس طرح کی ڈیمانڈ کرنے کے بعد ایمان نہیں لے کر کے آئے تھے، تو یہ لوگ کہاں ایمان لے کر کے آئیں گے، ہے نا. یہ ہے وہم کہ افہم یؤمنون، کیا یہ لوگ ایمان لے کر کے آئیں گے؟ اس کا یہ مفہوم بنتا ہے، افہم یؤمنون، کیا یہ لوگ ایمان لے کر کے آئیں گے، ٹھیک ہے. اور ایسی حالت میں ایمان نہ لانے پر عذاب نازل ہو جائے گا، اس لیے ہم وہ معجزات ظاہر نہیں فرماتے، اور قرآن معجزہ کافی ہے، ٹھیک ہے. یعنی ان کی جو وش لسٹ ہوتی تھی نا معجزوں کی، ان کی وش لسٹ پوری نہیں کرتے تھے، ٹھیک ہے. اچھا، اس کے اوپر سوال ہونا چاہیے پیدا طالب علم کے ذہن کے اندر، طالب علمانہ سوال جس کو کہتے ہیں، کہ اگر ان کو معجزے نہیں ملتے تھے تو پھر یہ کیوں کرتے ہیں، ہر وقت کہتے پھرتے ہیں کہ جی قرآن اللہ تعالیٰ کا معجزہ ہے، نبی علیہ السلام کو قرآن بطور معجزے کے ملا، یہ کیوں کہتے ہیں؟ قرآن معجزہ ہے اللہ تعالیٰ کا, ٹھیک ہے؟ تو معجزہ تو مل جائے, پھر معجزہ ملنے کے بعد کوئی اس کے اوپر یعنی جو قوم اس معجزے کو بطور قوم ایکسیپٹ نہ کرے تو اس کے اوپر اللہ کا عذاب آ جاتا ہے, ہے نا؟ تو بھائی پھر ان کو قرآن بھی تو ملا تھا, اللہ کا معجزہ ہے نا, تو انہوں نے, ان کی اکثریت نے قرآن کو نہیں مانا, ٹھیک ہے نا؟ جیسے صالح علیہ السلام کی قوم کی اکثریت نے اوٹنے والے معجزے کو نہیں مانا, ٹھیک ہے نا, تو ہلاک ہو گئے نا سارے. تھوڑے سے جو ایمان والے تھے وہ تو بچ گئے, لیکن باقی سارے تو ہلاک ہو گئے نا. مکہ مکرمہ میں ایسا کیوں نہیں ہوا؟ اگر آپ ایسے کوئی جواب دیں کہ جو لوگ قرآن والے معجزے کو نہیں مانتے تھے تو ان کے اوپر آسمانی بجلی نہیں آئی, کڑک نہیں آئی اور وہ ہلاک نہیں ہوئے. بھائی جو مسلمان ہو گئے تھے اللہ تعالیٰ ان کو بچا کے نکال لیتے, جیسے کہ لوط علیہ السلام کی قوم والوں کو نکالا تھا, ہود علیہ السلام کی قوم کے ایمان والوں کو نکال لیا تھا, صالح علیہ السلام کی قوم کے ایمان والوں کو نکال لیا تھا, نوح علیہ السلام کے ایمان والوں کو نکال لیا تھا نا, اور باقی کو ہلاک کر دیا تھا. تو ان کو ہلاک نہیں کیا نبی علیہ السلام کی دعاؤں کی وجہ سے. اگر یہ پوچھنا ہوتا نا تو پھر میں سوال نہ کرتا, کیونکہ یہ تو بچپن سے سنتے آ رہے ہیں. ابھی اس وقت جو علمی بات ہو رہی ہے اس کے حساب سے بات کریں نا, اس کے حساب سے جواب کریں. کیا فرق تھا قرآن والے معجزے میں اور پچھلے معجزوں میں, کیا فرق تھا؟ کیونکہ یہ خود فصیح اللغت تھے, ان کے لیے یہ کلام خرق عادت نہیں تھا. اتنا کچھ تو ہم نے ابھی پڑھا ہے کہ قرآن کو نہیں مانتے تھے نا, قرآن کو شعر کہہ رہے ہیں, قرآن کو کچھ کہہ رہے ہیں, قرآن کو کچھ کہہ رہے ہیں. بھائی فصیح اللغت تھے تو یہ کلام خرق عادت نہیں تھا, کیا یہ یعنی ان کے لیے یہ کلام معجزہ نہیں تھا؟ یعنی آپ یہ کہنا چاہ رہے ہیں کہ قرآن جو ہے نا وہ معجزہ نہیں تھا؟ نعوذ باللہ, کیا کیا بات کر دیا آپ نے. خرق عادت سے مراد معجزہ, تو یہ فصیح اللغت تھے تو اس وجہ سے قرآن ان کے لیے معجزہ نہیں تھا. یہ آپ ایک نہیں لے کر گئے ہیں, نہیں نہیں قرآن ان کے نزدیک معجزہ تھا. غلط فہمی آپ کو, قرآن ان کے نزدیک بھی معجزہ تھا. فرق کیا ہے انہوں نے, کیونکہ نبی علیہ السلام ان کے درمیان موجود تھے, جیسے قرآن پاک کی آیت میں بے شک انتحلم بہاد البلد, کہ آپ جو ہیں وہ اس شہر کے اندر موجود ہیں. تو معجزوں میں فرق ہوتا ہے, یعنی ہم معجزے کی ٹائپ کی بات کر رہے ہیں, معجزے کی ہم یعنی اس جہت سے بات کر رہے ہیں. ہم اس جہد سے بات نہیں کر رہے کہ نبی علیہ السلام جو ہے رحمۃ اللہ علیہ العالمین تھے, آپ سے سن کی دعائیں تھیں, آپ سے سنم موجود تھے, تو اس وجہ سے ان کو ہلاک کیا. نہیں, ہم ڈفرینٹ اینگل سے بات کر رہے ہیں نا, معجزے کے اینگل سے بات کر رہے ہیں نا. تو واٹ واز دا ڈفرنس بٹوین دو معجزہ, ٹھیک ہے, پچھلے انبیاء کی معجزات اور قرآن کا معجزہ؟ بھائی بہت آسان سا, سادہ سا, بدیہ, کلیئر فرق ہے کہ جو پچھلی قوموں کو جن معجزات کے بنیاد پر ہلاک کیا گیا تھا, وہ معجزات جو تھے وہ ڈیمانڈڈ تھے, ڈیمانڈ پر ملے تھے نا, ٹھیک ہے؟ یہی تو بات ہو رہی ہے کہ جی ہم ان کی ڈیمانڈ کو پورا نہیں کریں گے, انہوں نے ڈیمانڈ کری تھی پھر نہیں مانا تھا تو اس وجہ سے ہم نے ان کو ہلاک کر دیا. قرآن کے لیے کسی نے ڈیمانڈ کری تھی؟ ابو جہل نے قرآن کی ڈیمانڈ کری تھی؟ ابو لہب نے قرآن کی ڈیمانڈ کری تھی؟ لاؤ جی ہمیں کوئی ایسا کلام لا کر کے سناؤ جو کلام جو ہے نا وہ معجزاتی کلام ہے, جو کہ انسان نہ بنا سکتا ہو. کسی نے ڈیمانڈ کری تھی؟ کبھی پڑھا آپ نے؟ میں نے تو نہیں پڑھا کم از کم. تو قرآن جو تھا نا یہ معجزہ تو تھا, لیکن یہ ان کی ڈیمانڈ پر ان کو نہیں دیا گیا تھا, ہے نا؟ قرآن تو اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام کی بات ہی شروع کری قرآن سے, اقرا بسم ربک الذی خلق خلق الانسان. اس وقت کس نے ڈیمانڈ کری تھی کہ جی مجھے کوئی کلام لا کر کے دکھاؤ؟ یا ایھا المدثر قم فانذر وربک فکبر. اس وقت کس نے ڈیمانڈ کری تھی نبی علیہ الصلوۃ والسلام کہ جی ہمیں کوئی کلام لا کر کے دکھاؤ؟ ہم تو جی عربی دان ہیں, ہم تو جی شاعر ہیں, ہم تو جی جو ہے وہ یعنی لٹرل لٹریسی کے ایکسپرٹس ہیں, تو ہمیں کوئی لٹریسی بیسڈ معجزہ چاہیے تب ہم مانیں گے. نہیں, کسی نے ڈیمانڈ ہی نہیں کری تھی. تو اللہ تعالیٰ نے نا نبی علیہ الصلوۃ والسلام کی جو موجودگی تھی, اس موجودگی کی برکت, آپ صلی اللہ علیہ وسلم تو ایکسیپشنل اللہ تعالیٰ کے محبوب ہیں نا, تو اللہ تعالیٰ نے ان کی قوم, آپ صلی اللہ علیہ وسلم کی امت کے لیے
شروع سے ہی ایسا انتظام کیا کہ ان کو معجزہ دیا لیکن ان کی ڈیمانڈ کے بغیر دیا, ٹھیک ہے, اور پھر جو وہ ڈیمانڈ کرتے تھے وہ دیتے نہیں تھے, ٹھیک ہے نا. بہرحال یہ معجزہ کا, یعنی معجزوں کے درمیان یہ کلیئر میجر فرق ہے. تو قرآن معجزہ کافی ہے, اور رسالت کے متعلق جو ان کا یہ شبہ ہے کہ رسول بشر نہ ہونا چاہیے تھا, ٹھیک ہے, قرآن کریم ان کافروں کے نزدیک بھی معجزہ تھا. اس بات کو تھوڑا اور سمجھا کر, بھائی ان کے نزدیک معجزہ تھا. معجزہ کیا ہوتا ہے؟ جو کہ اسباب سے ہٹ کر کے, ٹھیک ہے نا, اسباب سے جو چیز ہو جاتی ہے اس کو معجزہ نہیں کہتے. جو چیز اسباب کے ذریعے سے ممکن نہ ہو اس کو معجزہ کہتے ہیں, ٹھیک ہے نا. تو اب ان لوگوں کو, اچھا شیر یا زبان دانی والا معجزہ کیا ہوگا؟ زبان کے لیے کس کس سبب کی ضرورت پڑتی ہے؟ کوئی کلام کہنے کے لیے کس سبب کی ضرورت پڑتی ہے؟ کون سبب ہوتا ہے یا کیا سبب ہوتا ہے کلام کے لیے؟ کلام کے لیے کاغذ سبب ہوتا ہے, کلام کے لیے لاؤڈ سپیکر سبب ہوتا ہے, کلام کے لیے کیا چیز سبب ہوتی ہے؟ کلام کے لیے سبب کیا ہوتی ہے یہ بتا دیں آپ, آسان سا سوال ہے. کلام کے لیے کیا سبب ہوتی ہے, کیا چیز؟ کاغذ, لاؤڈ سپیکر, یا کوئی اور چیز سوچنے؟ اگر کلام کے لیے سبب, یعنی واٹ از دا مینز ٹو اسپیک, رائٹ, زبان, بالکل. انسان اور انسان کے منہ میں ایک زبان, کلام کے لیے چیز چاہیے ہوتی ہے, ٹھیک ہے. تو جتنے انسان موجود تھے زبان کے ماہر تھے, سارے کے سارے نا, عربی جو قریش وہاں پہ رہتے تھے, قریش سب سے زیادہ افصح البیان ہے نا, سارے عربوں کے درمیان سب سے زیادہ قریش کی جو عربی ہے وہ سب سے فصیح و بلیغ, ٹھیک ہے. تو سارے اسباب موجود تھے لیکن وہ قرآن جیسی ایک آیت نہیں بنا سکتے تھے, ہے نا. خود ان کو پتا تھا کہ ہم قرآن جیسی آیت نہیں بنا سکتے. اِنَّا أَعْطَيْنَا الْكَوْثَر فَصَلِّ لِرَبِّكَ وَانْحَر اِنَّ شَأْنِكَ هُوَ الْأَبْتَر مَا هَذَا قَوْلُ الْبَشَر, ہے نا. وہ جو سب سے بڑا ان کا ایک ماہر تھا تو اس نے کہا کہ جی میں بناؤں گا قرآن کے خلاف کوئی بات, ٹھیک ہے نا, میں قرآن کی جیسی کوئی کلام بنا لوں گا, ہے نا. وہ سورہ کوثر جو ہے وہ نبی علیہ الصلوۃ والسلام نے ٹانگ لی تھی کعبۃ اللہ کے اوپر لکھ کر کے نا, ایک چیز کے اوپر لکھوا کر کے, لکھ کر کے نہیں لکھوا کر. تو اب وہ جو ہے نا جا کے غور و فکر کر رہا ہے, انا آتینا کل کوثر فصل لربک وانحر ان شانیک هو الابتر. تو دو مصرے تو پورے ہو گئے, اب تیسرے کے ساتھ چوتھا جو ہے نا وہ میں بناتا ہوں. لگا رہا نہیں بنا سکا, یعنی اس کے پاس عقل بھی تھی, اس کے پاس زبان بھی تھی, اس کے پاس علم بھی تھا, ہے نا, لیکن نہیں بنا سکا نا. پھر آخر میں کیا لکھ کر کے چلا گیا, ما ھذا قول البشر, یہ بشر کا قول ہے ہی نہیں, ہے نا. تو یہ عرب جو ہے وہ نبی, یہ قرآن کو معجزہ مانتے تھے کیونکہ اس قرآن کی زبان نے ان کو عاجز کر دیا تھا, اس کا کوئی بھی توڑ بنانے میں, اس کا کوئی بھی ہمسر بنانے میں عاجز ہو گئے تھے, ٹھیک ہے نا. جیسے کہ صالح علیہ السلام کی قوم کے سامنے جب وہ پہاڑ پھٹا اور اس کے اندر سے اونٹنی نکل کر کے آئی, تو یہ ان کے بس میں نہیں تھا کہ کسی اونٹنی کو پہاڑ کے اندر سے نکالیں, رائٹ. اونٹنیوں کے درمیان زندگی گزارتے تھے, اونٹنیاں, اونٹ اور ان کی یعنی صبح شام جو ہے وہ اونٹوں کے ساتھ گزرتی تھی, اونٹوں کی جو ہے وہ باقاعدہ ریپروڈکشن بھی کرواتے ہوں گے, جیسے کہ ظاہر وہ تو پورا سسٹم کا حصہ ہوتا ہے کہ جی اونٹ کے بچہ کیسے ہوگا اور بڑا کیسے ہوگا, اس کو دودھ کیسے پلائیں گے, یہ کیسے ہوگا, سب کچھ کرتے تھے. لیکن ایک اونٹنی پہاڑ میں سے نکالنا یہ ان کے لیے ممکن نہیں تھا, تو یہ عاجز ہو گئے, ہے نا. ان کے لیے اونٹنی والا معجزہ تھا, ان کے لیے قرآن معجزہ تھا, ٹھیک ہے. لیکن انہوں نے اس کی ڈیمانڈ نہیں کری تھی. اچھا آگے فرماتے ہیں کہ رسالت کے متعلق جو ان کا یہ شبہ ہے کہ رسول بشر نہ ہونا چاہیے, اس کا جواب یہ ہے کہ ہم نے آپ سے قبل صرف آدمیوں ہی کو پیغمبر بنایا ہے جن کے پاس ہم وحی بھیجا کرتے تھے. سو اے منکروں, یعنی انکار کرنے والوں میرے نبی کے, اگر تم کو یہ بات معلوم نہ ہو تو اہل کتاب سے دریافت کر لو. اہل کتاب کن کو کہتے ہیں؟ یہود اور نصارہ کو. حالانکہ کتاب تو کچھ اور بھی اقوام کے پاس آئی تھی، ٹھیک ہے، جیسے کہ ہندوؤں کے پاس بھی نارائن اور یہ سب کہتے ہیں، جن لوگوں نے ریسرچ کری ہے وہ کہتے ہیں کہ جی یہ بھی آسمانی کتابیں ہی تھیں، پھر ان کو بہت زیادہ بگاڑ دیا گیا، بہت زیادہ، یعنی حلیہ ہی بگڑ گیا جس کو کہتے ہیں نا، تو اب جو ہے نا وہ بالکل ہی ایک جدا چیز بن گئی ہے، تو اس وجہ سے وہ لوگ اہل کتاب میں شامل نہیں، ٹھیک ہے. حالانکہ نبی ان کے پاس بھی آئے تھے، کوئی قوم ایسی تھی ہی نہیں جس کے اوپر اللہ نے نبی نہیں بھیجا، ٹھیک ہے نا، یہ تو ہمیں قرآن سے اس بات کا علم ہے. تو کیا ہندوستان میں نبی نہیں آئے ہوں گے، چائنا میں نبی نہیں آئے ہوں گے، اور جہاں جہاں سویلائزیشن موجود تھی پرانی سویلائزیشن، وہاں پہ نبی نہیں آئے ہوں گے؟ ظاہر ہے نبی آئے تھے، لیکن ان کی کتابیں جو ہیں یا تو بالکل ہی غائب ہو گئیں یا بہت زیادہ مینیپولیٹ ہو گئیں، جبکہ یہ جو تورات اور انجیل ہے یہ اتنی زیادہ نہیں ہوئی بلکہ اچھی خاصی پریزرو فارم کے اندر ابھی بھی موجود ہے، ٹھیک ہے. تو ان کو اہل کتاب کہا جاتا ہے اسی وجہ سے، یعنی اللہ تعالیٰ نے ان کو اہل کتاب کہا تو بات کلیئر ہو گئی اور سائڈ ہو گئی. اچھا تو تم جو ہے نا، اگر یہ بات تمہیں سمجھ میں نہیں آ رہی کہ نبی آدمی کیسے ہو سکتا ہے، تو اہل کتاب سے دریافت کر لو. کیونکہ اب تفسیراً بریکٹس کے اندر تفسیر ہوتی ہے نا، تو لکھتے ہیں کہ کیونکہ یہ لوگ اگرچہ کافر ہیں مگر خبر متواتر میں راوی کا مسلمان یا ثقہ ہونا شرط نہیں ہے. خبر متواتر، ٹھیک ہے، کیا مطلب؟ حدیث کی قسم شاید آپ نے کسی نے سنی ہو کہ حدیث مبارکہ جو ہے نا وہ جیسے صحیح ہوتی ہے، ضعیف ہوتی ہے، مشہور ہوتی ہے، اسی طرح سے متواتر ہوتی ہے. متواتر کا مطلب یہ ہوتا ہے کہ جس نے حدیث اپنے اسٹوڈنٹس کو بیان کری، سننے والوں کو، یعنی سننے والوں کو ہی اسٹوڈنٹس کہتے ہیں، تو جس نے حدیث بیان کری نا تو وہ ایک شخص نہیں تھا بلکہ بہت سارے لوگوں نے وہ والی حدیث بیان کری، بہت سارے لوگوں نے بیان کی، اور ان سے جو سننے والے لوگ تھے وہ بھی بہت سارے تھے، ٹھیک ہے. تو ایسی جو حدیث ہوتی ہے جو بہت سارے لوگوں نے، بہت سے مراد 10 یا 10 سے زیادہ، ٹھیک ہے، 70 تک، ایسی بھی حدیث ہیں جن کے کہ راوی یعنی بیان کرنے والے 70 ہیں، 70 سے بھی زیادہ ہیں، ٹھیک ہے، اور سننے والے بھی بہت بڑی تعداد ہیں. تو ایسی حدیثوں کو حدیث متواتر کہتے ہیں، ٹھیک ہے. اب یہ جو متواتر ہے یہ ایک جنرل کانسیپٹ بن گیا، یعنی کوئی بھی خبر ہو جو کہ بہت سارے لوگوں نے بہت سارے لوگوں کو بتائی ہو، ٹھیک ہے، تو اس کو خبر متواتر کہتے ہیں، ٹھیک ہے. جیسے مثال کے طور پر آپ جس شہر میں رہتی ہیں نا، اس شہر کے اندر جو ہے وہ کل آندھی اور طوفان آیا تھا، ٹھیک ہے. اب آپ کے گھر کے اندر کوئی بیمار پڑا ہوا ہے جو کہ نیم مدہوشی کی حالت میں ہے، ٹھیک ہے نا، اتنی بڑی آندھی آئی اور آ کر کے گزر گئی، اس کو پتہ ہی نہیں لگا کیونکہ وہ تو بستر کے اندر جو ہے وہ نیم مدہوشی کی حالت میں پڑا ہوا تھا، ٹھیک ہے. اب جو آندھی آئی اس کے بارے میں اگر کوئی ایک شخص آ کر کے اس ایک بیمار شخص کو بتائے کہ جی کل ایک آندھی آئی تھی، تو یہ کہے گا اچھا ٹھیک ہے، تم نے کہا ہے تو آئی ہوگی بھائی، ٹھیک ہے، تو مان لے گا اس بات کو، ٹھیک ہے. لیکن اگر کل کی آندھی کی خبر جو ہے وہ گھر کے 10 افراد آ کر کے بتائیں، ٹھیک ہے نا، تو 10 افراد بتا رہے ہیں، تو اس سے کیا ہوگا کہ آندھی کی خبر جو ہے نا اس کے لیے بہت زیادہ کنفرمڈ ہو جائے گی، ٹھیک ہے نا، بہت زیادہ کنفرمڈ ہو جائے گی نا، تو اس کو متواتر کہا جائے گا، صحیح، کیونکہ بتانے والے بہت سارے لوگ ہیں جنہوں نے ایک ہی بات آ کر کے اس کو بتائی ہے، ٹھیک ہے. تو خبر متواتر کا مطلب یہ ہوا کہ کوئی ایسی بات جو کہ بہت سارے لوگوں نے دیکھی ہو اور جانتے ہو تو وہ آگے بیان کریں. تو جو خبریں متواتر ہوتی ہیں نا، تو اس میں جو ہے پھر بتانے والوں کے لیے کرائیٹیریا ذرا کم ہو جاتا ہے، ٹھیک ہے. اگر ایک شخص بتانے والا ہو نا تو اس میں پھر دیکھا جاتا ہے کہ جی یہ بتانے والا جو ہے یہ قابل اعتبار ہے کہ نہیں ہے، یہ جھوٹا تو نہیں ہے، یہ جو ہے وہ یعنی فراڈ کرنے والا تو نہیں ہے،
ये हंसी मजाक में बातें बताने बातें करने वाला तो नहीं है, ठीक है ना। तो एक शख्स अगर कोई बात बताएगा ना तो उसमें आपको देखना पड़ेगा, ठीक है, कि ये शख्स कैसा है। अगर तो काबिल एतबार है, अगर तो संजीदा शख्सियत है तो फिर आप उसकी बात को मान लें, ठीक है। लेकिन अगर गैर संजीदा किस्म का और हंसी मजाक करने वाला या झूठ बोलने वाला तो फिर आप उसकी बात को नहीं मानें, ठीक है। लेकिन मुतवातिर में तो इतने सारे लोग बात कर रहे हैं ना एक जैसी बात, तो इस वजह से जो है वो उसका इनकार क्यों किया जाएगा भाई, वो नहीं। और सबके सब एक ही बात बता रहे हैं ना आपको, ये भी नहीं कि हर बंदा जो है वो एक अलग बात आकर बता रहा है, ठीक है। तो यही बता रहे हैं कि अगरचे कि अहले किताब जो है वो काफिर हैं, लेकिन चूंकि इतनी बड़ी तादाद में ये बात बता रहे हैं ना कि जी जो नबी थे वो इंसान थे, वो कोई फरिश्ते नहीं थे, तो इस वजह से उनकी बात को हम यानी एज अ प्रूफ खुद भी एक्सेप्ट करेंगे और एज अ प्रूफ उसको पेश भी कर सकते हैं किसी दूसरे के सामने कि भाई तुम अहले किताब से जा करके पूछ लो, वो तो सारे के सारे तुम्हें यही बात बताएंगे कि हर नबी जो था वो आदमी इंसान ही हुआ करता था, ठीक है। अब ये पॉइंट अगर किसी को नहीं समझ में आया हो तो पूछने जरा सा, ये टेक्निकल हदीस के टॉपिक से रिलेटेड था, हदीस की सनद, हदीस के जो रिवायत करने वाले रावी और रिवायत की गई वो सारी इसके अंदर बातें हैं। तो अब हम चलते हैं अगले जुमले के ऊपर, अगर किसी को कोई सवाल नहीं है इसके ऊपर। आगे का जो जुमला है ना वो और भी ज्यादा अहम, कि फिर तुम उनको अपना दोस्त समझते हो तो तुम्हारे नजदीक उनकी बात मोतबर होनी चाहिए, ठीक है ना। क्योंकि ये जो काफिर थे ना मक्का मुकर्रमा के, ये यहूदियों को और ईसाइयों को अपना दोस्त समझते थे, यानी इनकी कोई जंग कोई लड़ाई नहीं थी। वो वाकयात आपने सुने होंगे सीरत के अंदर कि जब नबी अलैहिस्सलाम ने ये बातें बोलनी शुरू करी ना तो बाकायदा वफद बना करके ये लोग यहूदियों के पास गए, है ना। सूरह कहफ की जो पूरी की पूरी शान नुज़ूल है, यही वाकया है ना कि ये वफद बना के यहूदियों के पास गए मदीना मुनव्वरा, ठीक है, और वहां जाकर के उनसे कहा कि भाई तुम तो इन चीजों का इल्म रखते हो, तो हमारे दरमियान भी एक आदमी पैदा हो गया, वो इस किस्म की बातें कर रहा है, अब तुम हमें बताओ कि हम क्या जवाब दें उसका, वो सच बोल रहा है गलत बोल रहा है, कैसे उसको कंफर्म करें, ठीक है ना। अब ये चीजें जो जाकर के ये पूछ रहे थे तो उसका क्या मतलब कि यहूदियों के ऊपर ट्रस्ट करते थे, राइट, यहूदियों को अपना अपना हमनवा मानते थे, हत्ता के बाद में जाकर के इवन यहूदियों को भी वफ़द मक्का मुकर्रमा आया। जब नबी अलैहिस्सलाम हिजरत करके मदीना मुनव्वरा चले गए ना, और मदीना मुनव्वरा के जो यहूदी थे उनके साथ नबी अलैहिस्सलाम की फिर टसल शुरू हो गई। पहले तो मक्का मुकर्रमा में थे और मुश्रिकीन मक्का से टसल चल रही थी, तो ये लोग वहां गए, मदीना मुनव्वरा गए यहूदियों के पास, और वहां से जो है वो सजेशंस लेकर के आए, है ना, मशवरे करके आए वहां से। फिर जब नबी अलैहिस्सलाम मदीना मुनव्वरा चले गए और वहां पर जो ये सारा सिलसिला शुरू हुआ, ठीक है। तो अब यहूदियों का एक वफ्द मक्का मुकर्रमा आया और मक्का मुकर्रमा वालों के पास आकर के उनके साथ जो है वो वादे किए कि हम जो है वो मिलकर के उनका मुकाबला करेंगे और लड़ेंगे और लश्करों को इकट्ठा करेंगे। ग़ज़वा खंदक की यही तो हिस्ट्री है, यहूदियों का वफ्द मक्का मुकर्रमा आया था। तो इन सब बातों से क्या पता चलता है कि ये दोनों ना एक दूसरे के साथ दोस्तियां थी इनकी, यहूदियों की और मक्का मुकर्रमा वालों की, ठीक है। तो उसी बात को कह रहे हैं कि भाई तुम उनको अपना दोस्त समझते हो तो तुम्हारे नजदीक उनकी बात मोतबर होनी चाहिए ना, क्योंकि दोस्त की बात जो है वो मोतबर होती है, जैसे तुम उनके साथ मशवरे करते हो ना, उनसे एडवाइजेस देते हो ना, उनको एडवाइजेस देते हो ना, ठीक है। तो ये जो नबियों के बारे में बात है तो सिंस दे आर योर फ्रेंड्स यू शुड बी ट्रस्टिंग व्हाट दे टेल यू अबाउट प्रॉफिट्स पास्ट प्रॉफिट्स, ठीक है। अब ये जो एक जुमला है ना ये हमारे लिए बहुत अहम जुमला है, बहुत अहम, हमारे लिए हिदायत है इसके अंदर, बहुत बड़ी हिदायत है। वो क्या है कि जिनको हम इज्जत देते हैं, जिनको के हम जानते हैं, जिनको के हम यानी अपना दोस्त कहते हैं, ठीक है, तो भाई आप उनके ऊपर एतबार भी तो करें ना, आप उनके ऊपर एतबार भी तो करें ना, ठीक है। ये कोई थोड़ी कि जो आपकी मर्जी आई उसके अंदर एतबार कर लिया, जो आपकी मर्जी ना आई उनके अंदर जो है उनको
बात को मना कर दिया, नहीं हम नहीं मानते तुम्हारी बात, ठीक है। दोस्त को छोड़ करके जो दूर के लोग हैं जिनको क्या आप जानते ही नहीं, जिनसे कभी आपकी डायरेक्ट डिस्कशन ही नहीं हुई, ठीक है ना, आप उनकी बात के ऊपर तो बड़ा एतबार कर लेते हैं, उनकी बात पे एतबार कर लेते हैं, और जिनको आप अच्छी तरीके से जानते हैं, जिनके हालात जिंदगी को आप जानते हैं, जिनके घर के हालात को आप जानते हैं, जिनके अफाल और अमान आपके सामने हैं, वो अगर कोई ऐसी बात कह दें जो कि आपके अकल में नहीं आ रही है, तो आप कहते हैं नहीं नहीं मैं नहीं मानता तुम्हारी बात, क्या मतलब इस बात का। हमारे लिए कहाँ एप्लीकेबल होती है कि हम जो अपने मशाइख हैं, अपने उलमा हैं, जिनसे कि हमारा एक डायरेक्ट ताल्लुक भी है, ठीक है, तो हम उनकी सारी बातों को नहीं मानते, बल्कि हम उनके ऊपर डाउट करना शुरू हो जाते हैं, उनके ऊपर डाउट करना शुरू हो जाते हैं, ठीक है। और इसके मुकाबले में हमें कोई जो है वो टीवी के ऊपर कोई आकर के दीन की तबलीग करना शुरू हो जाए, यूट्यूब के ऊपर आकर के कोई जो है वो दीन के बारे में कोई बात करना शुरू हो जाए, या कोई दुनिया के बारे में बात बताना शुरू कर दे, ठीक है, हम उसको जो है वो ट्रस्ट करना शुरू कर देते हैं। और जिनको हम जानते हैं, जिनको इनसाइड आउट जानते हैं, और ये देख रहे हैं कि भाई वो हमारे खैर ख्वाह हैं, वो झूठ नहीं बोलते, वो बुरे काम नहीं करते, फोहश कलामी नहीं करते, वो लोगों के साथ जो है वो अच्छा मामला करते हैं, ठीक है, ये सब कुछ जानने के बाद हम उनको मिस्ट्रस्ट करना शुरू कर देते हैं, और सोशल मीडिया के ऊपर जो चीज आती है हमारे पास उसको हम ट्रस्ट करना शुरू कर देते हैं। ये तो एब्सोल्युटली नॉनसेंस किस्म की बात है, डजंट मेक एनी सेंस। तो अब कितना आप इसको अप्लाई कर सकेंगे अपनी जिंदगी के अंदर, ये तो वक्त बताएगा, लेकिन मामला कुछ समझा, तो ये उसको याद रखें जिसको तुम अपना दोस्त समझते हो ना, ठीक है, दोस्त उस शख्स को समझा जाता है या समझना चाहिए उस शख्स को दोस्त कि जिसके खैरख्वाही के बारे में, जिसकी कैरेक्टर के बारे में, जिसके दीन के बारे में आपको पता हो। एरे गैरे नथू गैरे कहते हैं हमारे यहाँ, है ना, एरे गैरे नथू गैरे को तो आप उठा के दोस्त नहीं बना लेते ना, कुछ देख दाग करके दोस्त बनाना चाहिए ना, ठीक है, तो जिसको देख दाग करके आपने दोस्त बनाया है तो भाई उसकी बात पे ट्रस्ट भी करना पड़ता है ना, ठीक है। तो एक बात तो ये है कि बगैर छान फटक किए हुए दोस्त बनाए नहीं किसी को, और जब छान फटक करके दोस्त बनाया है तो भाई उसको ट्रस्ट करें, ना कि जो है वो किसी सोशल मीडिया के ऊपर मौजूद किसी शख्स को ट्रस्ट करना शुरू करते। वो एक आदमी जो है ना वो गया शेर का शिकार करने के, ठीक है, जंगल में जाकर के उसने शेर का शिकार किया, ठीक है, तो अब वो जब शिकार करके आया ना तो अपने दोस्त के पास आकर के ना फिर वो अपने शिकार की पूरी कहानी सुनाना शुरू हो, ठीक है, उसने कहा जी जब मैं अपने मचान के अंदर बैठा हुआ था तो बड़े यानी दम साध कर बैठा हुआ था कि शेर आएगा तो मैं उसको शिकार करूंगा, तो शेर आया और शेर जो है ना मेरी तरफ ऐसे घूर करके जब देखा ना तो फिर मैंने उसकी तरफ ऐसे करके निशाना बांधा। तो इसका जो दोस्त था ना उसने कहा अच्छा तुमने निशाना बांधा, ये बताओ शेर ने क्या किया, ठीक है, तो अब उसने कहा शेर ने जो है ना वो मेरे बंदूक की तरफ देखा है। एनी बात, आप स्टोरी समझाने की कोशिश करो, मकसद ये है कि आपको बात समझ में आ जाए, ठीक है, तो ये एक कॉन्कॉक्टेड किस्म की कहावत समझना है आप उसको। अब इसने फिर कुछ कहा कि मैंने फिर ऐसे किया, तो दोस्त जो है ना फौरन बोले तो फिर शेर ने क्या किया, ठीक है, फिर इसने कहा कि अच्छा उसके बाद फिर मैंने जो है वो ऐसे किया, तो फिर दोस्त जो है ना इसका फिर बोले फिर शेर ने क्या किया, फिर उसने कहा कि मैंने ऐसे किया, तो शेर ने क्या किया, दोस्त जो है ना वो बार बार शेर ने क्या किया, तो फिर ये ना बिलाखिर तंग आ गया, और तंग आकर इसने कहा अबे तुम मेरा दोस्त है कि शेर का दोस्त है, तुम्हें इस बात की ज्यादा फिक्र पड़ी हुई है कि शेर ने क्या किया, हालांकि दोस्त तो तुम मेरे हो, तुम्हें मेरी बात की तो मेरी बात तो तवज्जो से सुन ही नहीं रहे, और हर वक्त तुम्हें शेर की फिक्र पड़ी हुई है ना। हमारा यही हाल है, जो हमारे दोस्त होते हैं ना, यानी वाकई खैर ख्वाह, दोस्त से मुराद वो बुरे दोस्तों की तो बात ही कोई नहीं हो रही ना, बुरा दोस्त तो जहन्नुम में लेके जाने वाला है ना, हम तो अच्छे दोस्तों की बात कर रहे हैं ना, नेक परहेजगार खैर ख्वाह राइट, जो हमारे दोस्त होते हैं ना, हम उनको छोड़ करके टीवी के ऊपर लोगों की बात को ट्रस्ट कर रहे होते हैं, और सोशल मीडिया के ऊपर लोगों की बात को ट्रस्ट कर रहे होते हैं, या अखबार से पढ़ करके लोगों की बात को ट्रस्ट कर रहे होते हैं, जिनका कि हमें अलिफ बे का कुछ नहीं पता ना कि उनकी जिंदगी कैसी है, वो क्या कर रहे हैं, वो सच बोलते हैं झूठ बोलते हैं, वो खैरख्वाह हैं नहीं है, कुछ नहीं पता होता है ना, बस उनकी वो लुभा देने वाली तकरीरों को सुन करके हम जो है वो अपना दिल दे बैठते हैं उनको, है ना, और दोस्त को जो है वो साइड पे। ठीक, तो ये जो है ना, ये आज के दौर का यानी ये एक बड़ा डायलेमा है, इस डायलेमा का हमें इलाज करने की जरूरत है अगर हम भी इस डायलेमा का शिकार है। ठीक है, बाकी क्लास का टाइम तो ओवर हो चुका है, तो सिलसिले में आपको खत्म करते हैं। अस्सलाम वालेकुम।